एक ऐसे किताब ने आप सल्लल्लाहु अलैहि वसल्लम से कहा कि आप फरमाते हैं कि जन्नती खाएं पिएंगे, आपने फरमाया हाँ, उस जात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है कि हर शख्स को खाने पीने जमा और शहवत की इतनी कुव्वत दी जाएगी जितनी यहाँ 100 आदमियों को मिलके हो। तो उसने कहा कि अच्छा, तो जो खाएगा पिएगा उसे पेशाब पखाना की भी हाजत लगेगी, फिर जन्नत में गंदगी कितनी होगी। आपने फरमाया नहीं, बल्कि पसीने के रास्ते सब हजम हो जाएगा और वो पसीना भी मुश्क होगा। सुभान अल्लाह। देखे ना, बाज दफा ऐसे होता है कि इंसान खाना चाहता है, कहते हैं हाय इतना मजे का खाना है कि पेट भर गया, नियत नहीं भर, वहां पे ये भी प्रॉब्लम नहीं है। अल्लाह ताला इतनी कुव्वत दे देगा कि इंसान खाता भी रहे तो फिर भी वो यानी उसको ये नहीं होगा कि यह पेट भर गया और अब सांस भी नहीं आ रही और इतना भर लिया और उल्टा बदहजमी हो गई। अल्लाह अकबर। और फिर एक ने किसी ने पूछा आप सल्लल्लाहु अलैहि वसल्लम से वहां के खाने के बारे में, तो आप फरमाया कि जिस परिंदे की तरफ खाने के इरादे से जन्नती नजर डालेगा वो इसी वक्त भुना बना भुनाया उसके सामने गिर पड़ेगा। यानी देखा कि ये खाने का जी चाह रहा है, उसी वक्त वो सामने आ गया। और जिस फल की तरफ देखा कि ये फल ये दिल चाह रहा है खाने का, वो फल झुक गया उसके सामने, फिर वो तोड़ के खा लेगा और उसकी जगह दूसरा फल लग जाएगा। दिल का उकबल लदीना तको, ये है तकवा वालों का अंजाम। दोनों के अंजाम देख ले, एक सायों में बैठे हुए फल खा रहे हैं। और आप देखें ये जरूर कभी मिसाल दी गई ना, मसल, मिसाल वो चीज होती है जिसको आप इमेजिन कर सकते हो, जिसको सोच सकते हो, आप सोचते हैं। तो हालांकि हमारी सोच तो वहां तक पहुंच ही नहीं सकती। जन्नत तो वो है जिसका ना किसी आंख ने देखा, ना किसी कान ने सुना, ना किसी दिल में उसका ख्याल गुजरा, ख्याल भी नहीं जा सकता। लेकिन इमेजिन जरूर करने की कोशिश करा करें कि कैसी होगी वो जन्नत, लेकिन मसल अल्लाह ने दी है ना। तो ये वो जगह जिसको हदीस में फरमाया कि एक कोड़ा रखने की जगह जन्नत में, वो दुनिया और जो कुछ दुनिया में उस सबसे बेहतर। इतनी छोटी सी जगह भी किसी को मिल गई, समझ लें एक फुट जगह भी किसी को मिल जाती ना, वो दुनिया पूरी, इस दुनिया से जो कुछ इसमें ऐसे बेहतर है, तो क्या कंपैरिजन है इस दुनिया का वहां जन्नत से। एक फुट जगह भी वहां पे इस सारी से ज्यादा कीमती और बेहतर है और अच्छी है। सोचें फिर, कोई कंपैरिजन हो सकता है? तो इसलिए इंसान इमेजिन तो कर ही नहीं सकता। लेकिन कभी अगर आप देखें, यहाँ पे ये मैगजीन भेजते हैं और उसके अंदर भेजते हैं कि ये भाई कोई ऐसी जगह है जहाँ पे कोई ऐसा एरिया है जहाँ पे वो उन्होंने दिखाया होता है कि रिजॉर्ट है, कोई बीच है, वहाँ पे पाम ट्रीज हैं, वहाँ पे लोग बैठे हुए रिलैक्स कर रहे हैं, कुर्सियां रखी हुई हैं, साए हैं उनके अंदर, बड़े आराम से पड़े हुए हैं। तो इंसान सोचता है कि अल्लाह कितना अच्छा इनका ये यहाँ पे ये चीज है ना इनके लिए, और बड़े दिल चाहता है कि कहे काश यहाँ पे हम जाएं। तो आप ये देखें कि इंसान की एक फितरत है, फितरत में उसके ये है कि उसको सायादार दरख्त अच्छे लगते हैं, उसकी फितरत में ये है कि वो पानी के करीब रहना चाहता है, उसकी फितरत में ये है कि वो फल भी, आपने देखा उनके पास कभी देखा करें वो जो एड्स में भेजते हैं या दिखाते हैं, कभी मैगजीन्स आपके घर आते होंगे कि ये भी यहाँ पे छुट्टियों पे जाएं, फलानी जगह पे जाएं, तो वो वहां पे लेटे होते हैं और साथ उनके वो जूस रखे हुए हैं, साथ उनके और इस तरह की चीजें खाने पीने की रखी हुई हैं, और कुर्सियों के ऊपर लेटे हुए हैं और बड़े मजे कर रहे हैं। और है तो उस वक्त पता चलता है कि देखो इंसान के जहन में जो ऐश का या जो वेकेशन का या जो मजे का कॉन्सेप्ट है ना, वो ये है, साये भी, पानी भी और खाना पीना भी, और ये सब कुछ यहाँ पे है बता दिया गया। और फिर ला मकतू आते वाला ममनुआ, ना खत्म होंगे और ना कोई रोकेगा कभी। सुभान अल्लाह, ऐसी जगह। तो अल्लाह ताला को पता है कि बंदे को क्या पसंद है, سورہ محمد آیت نمبر 15 میں بھی اللہ تعالیٰ نے فرمایا اس جنت کی صفت جس کا پرہیزگاروں سے وعدہ کیا گیا یہ ہے کہ اس میں پانی کی نہریں ہیں جو بدبودار نہیں ہیں، اور دودھ کی نہریں جن کا مزہ نہیں بدلا، اور شراب کی نہریں جن میں پینے والوں کے لیے بڑی لذت ہے، اور نہریں ہیں شہد کی جو بہت صاف ہیں، اور ان کے لیے وہاں ہر قسم کے میوے ہیں، اور ان کے لیے ان کی رب کی طرف سے مغفرت ہے۔ کیا یہ مثل اس کے ہیں جو ہمیشہ آگ میں رہنے والا ہے اور جنہیں جہنم کا گرم کھولتا ہوا پانی پلایا جائے گا جو ان کی آنتوں کو ٹکڑے ٹکڑے کر دے گا؟ کیا یہ ان کے برابر ہو سکتے ہیں کہ وہ جو منکرین ہیں، جو جہنمی ہیں، کیسے وہ شور و گل میں ہوں گے، کیسے وہ وہاں پہ لان تان میں ہوں گے، کیسے وہ وہاں پہ ٹارچر میں رکھے جائیں گے، کیسے وہ تنگ اور تاریک جگہوں پہ جکڑے ہوئے ہوں گے، ہائے وائے کر رہے ہوں گے، موت پکار رہے ہوں گے؟ اب بتاؤ کیا یہ اچھے ہیں یا وہ جن سے اللہ نے وعدہ کیا ہوا اس جنت کا؟ بتاؤ ان میں سے کون اچھا ہے؟ اللہ اکبر۔ تو یہ ہے انجام متقین کا۔ اور سب سے بڑی جو بات جو اکثر جگہوں پہ آئی یہاں پہ نہیں ہے وہ یہ کہ اللہ کی رضا مل جائے گی۔ اس دنیا میں ہم جو بھی کوشش کر رہے ہیں، کوئی بھی کتنی محنت کر رہا ہے، مگر ابھی تک ہم میں سے کسی کو نہیں پتا کہ اللہ کس سے راضی اور کس سے نہیں۔ لیکن جب وہاں پہ یہ اعلان ہو جائے گا کہ اللہ راضی ہو گیا تو خوشی کی انتہا ہی نہیں رہے گی جنتی۔ یہ ان کے لیے سب سے بڑی خوشی کی بات ہوگی، ساری نعمتیں کم نظر آئیں گی اللہ کے دیدار کے آگے۔ تلک عقب الذین تقوا، یہ ہے انجام ان لوگوں کا جنہوں نے تقوی اختیار کیا۔ وعقب الکافرین النار، اور انجام کافروں کا آگ ہے۔ اور اس کے باوجود ہم ڈر کے نہیں رہنا چاہتے، ہم بے قید زندگی گزارنا چاہتے، ہم روک ٹوک پسند نہیں کرتے، ہم یہ نہیں چاہتے کہ بس ہم ہر وقت یہ سوچتے رہے اللہ اس سے نہ ناراض ہو جائے، اللہ اس سے نہ ناراض ہو جائے، یہ کیا مسئلہ ہے، ہم بس یہی بس ڈرتے رہو ہر وقت ڈرتے رہو، یہ کون سی ایسی بات ہے؟ ہم نہیں چاہتے کہ ہم کسی قسم کی بھی پابندی ہمارے اوپر ہو، کسی قسم کی ریسٹرکشن ہمارے اوپر ہو، یا ہماری سوچ بھی ہو کہ اب ہم وہی سوچتے رہے وہاں کے، کیوں؟ ہم ایسا نہیں چاہتے۔ لیکن ہمارے اگر رویہ آپ دیکھیں تو کون ہے جو چاہتا ہے کہ اب بس ڈر ڈر کے رہتا رہے؟ لوگ تو بھاگتے ہیں اس چیز سے۔ لیکن اگر وہاں کے وہ سہائے لینے ہیں جو جس کے نیچے اگر تیز رفتار سوار 100 سال تک دوڑتا رہے پھر بھی سایہ ختم نہ ہو، اگر ایسے سائے چاہیے، اگر ایسے دائمی پھل چاہیے، اگر وہاں کی نعمتیں چاہیے، دنیا میں تو شاید آپ پانی کے پاس گھر نہ بنا سکے ہوں لیکن وہاں پہ ایسے گھر چاہیے، تو یہی کرنا ہوگا۔ تقویٰ۔ حضرت بلال بن سعد رحمت اللہ علیہ خطیب تھے دمشق میں، فرماتے ہیں اے بندگان رب، کیا تمہارے کسی عمل کی قبولیت کا یا کسی گناہ کی معافی کا کوئی پروانہ تم میں سے کسی کو ملا ہوا؟ بتائیں، کسی کو مل گیا کہ میرا عمل یہ قبول ہو گیا یا میرے گناہ معاف ہو گئے؟ کسی کو ملا یہ پروانہ؟ کیا تم نے یہ گمان کر لیا کہ تم بیکار ہی پیدا کیے گئے، یعنی اب تم سے کوئی پوچھ گچھ ہی نہیں ہوگی، اور تم اللہ کے بس میں آنے والے نہیں ہو، یعنی اللہ ہمیں پکڑ ہی نہیں سکتا؟ واللہ اگر اطاعت ربانی کا بدلہ دنیا میں ہی ملتا تو تم سب نیکیوں پہ جم جاتے۔ اللہ اکبر۔ کہتے ہیں اگر اس کا بدلہ دنیا میں مل رہا ہوتا نا، کہ آج ہمیں کہہ دیا جاتا جی جو لوگ تقویٰ والے ہیں ان کو لاکھ لاکھ ڈالر ملے گا، ان کو ملین ڈالر ملے گا، اور ان کو یہ مینشن بھی ساتھ ملے گا، ہاں تو سارے متقی بن جاتے۔ استغفر اللہ۔ اور اگر یہ کہا جاتا کہ یہ جو احکامات ہیں جو ان کو مانے گا سب کے لیے فلانی ویکیشن اور اتنے ملین ڈالر اور اتنا بڑا بزنس اور اتنے بڑے بنگلے یہ سب ملے گا، تو کون پیچھے رہنا تھا؟ تو فرماتے ہیں کیا تم دنیا پہ ہی فریفتہ ہو گئے ہو؟ کیا اسی کے پیچھے مر مٹو گے؟ کیا تمہیں جنت کی رغبت نہیں جس کے پھل اور جس کے سائے ہمیشہ رہنے والے؟ ہائے، دنیا میں ملین ڈالر کا اعلان ہو جائے تو لوگ الٹے سر نیچے تو پیر اوپر کر کے بھی چلنے لگیں گے، اور اس کے بعد اگر وہ اس کے اندر وہ کبھی ان کو نہیں ملتا، کوئی کوسچن کا آنسر کرنا ہوتا ہے وہ نہیں ان کو آتا، اور وہ ملین ڈالر ان کے ہاتھ سے رہ جائے، رو رو کے ہلکان ہو جاتے۔ देखा ना आपने प्रोग्राम्स में, कोई क्विज होते हैं, कोई कुछ होते हैं, नहीं मिलता तो कितने दुख करते हैं कि हद से ज्यादा, और मिल जाए तो ऐसा लगता है मैंने सारी दुनिया मिल गई। भाई दुनिया पे कितने रीछे हुए हैं, कोई ऐसा मेंशन आपको दिखाया जाए जो पानी के पास और कहे ये बस आपके नाम हो गया अगर आपने ये किया। तो दुनिया इधर उधर की हो जाए लेकिन आप कहेंगे कि मैंने तो ये करके ही काम रहना है क्योंकि ये मुझे मिलेगा। और अल्लाह अपनी जन्नतों के वादे देता है और अल्लाह अपनी जन्नतें कुरान में दिखाता है और उसके लिए दौड़ने वाला कोई भी नहीं। इसके लिए दौड़ लगाओ अल्लाह ताला फरमाते हैं, इसके लिए सब कतले जाओ, इसके लिए आगे बढ़ो, और इसके लिए बढ़ने के लिए अपने आप को पुश करना पड़ता है, अपनी ख्वाहिशात को तोड़ना पड़ता है। ये ऐसे मजों के साथ नहीं मिल जाती कि हम मजा मजा करते करते मैं नमाज पढ़ी, मजे मजे करते करते मैं तहज्जुद के लिए उठ रही हूँ, बड़ा मजा आ रहा है मैं सच बोल रही हूँ, ऐसे नहीं होता। यू रियली हैव टू पुश योरसेल्फ, रियली हैव टू से नहीं मैंने ये करना है। नफ्स करेगा, कहेगा नहीं करना, आराम करना मजा आ रहा है, खाना पीना मजा आ रहा है, फन में मजा आ रहा है, टीवी देखने में मजा आ रहा है, नफ्स ये कहेगा, इसको उससे हटा के पुल करके लाना है। नहीं, जोर लगाना पड़ेगा आपको, तब ये आएगा सीधे रास्ते पे, इतने आराम से नहीं मानेगा। लेकिन हम जोर क्यों लगाएं, जन्नत तो बस कुरान में पढ़ लिया इतना ही काफी है, वो हमें रियलिटी नजर नहीं आती ना। जो हजरत अली फरमाते हैं अल्लाह अकबर के अगर मैं जन्नत को देख लूं तो मेरे ईमान में रत्ती बराबर, जर्रे बराबर भी फर्क नहीं आएगा। यानी दुनिया में बैठे हुए उनके लिए जन्नत इतनी बड़ी रियलिटी है, ऐसे उनके सामने है कि उनको ये नहीं होगा कि देखा तो, जैसे अब हम है, हमें वो आइन अल यकीन जब आएगा, जब हम देख लेंगे तो फिर हम कहेंगे हाँ वाकई जन्नत है, फिर हमें उसका शौक पैदा होगा। उनको दुनिया में ऐसा था, और कहते हैं जहन्नुम को देख भी लूं तो मेरे ईमान में रत्ती बराबर भी फर्क नहीं आएगा। यानी जो ईमान दुनिया में वही देख के भी होगा, हमारी तरह नहीं कि देख के ईमान बढ़ जाए कि हाँ तो देख ही लिया, और दुनिया में बैठे हुए तो बस धुंधला धुंधला सा कहीं 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 दिमाग में पड़ा हुआ, ऐसा नहीं था उनका। इसीलिए वो दौड़ लगाने वाले थे, इसीलिए वो दौड़ते थे जहन्नुम से बचने के लिए और जन्नत की तरफ दौड़ लगाते थे। आज हमारा हाल यही है ना कि जो हमारे लिए सारी जो अट्रैक्शंस हैं वो दुनिया की है, वजह क्या है, ये नजरों के सामने है, वो नजरों से ओझल है। और वो तो ऐसा जहन्नुम का सोच के उनके लिए कैसी चीज होती थी कि जहन्नुम उनके लिए इतनी बड़ी रियलिटी थी कि आप इससे अंदाजा लगाएं कि हजरत रबी सारी सारी रात बिस्तर पे पहलू बदलते रहते थे। तो बेटी ने पूछा बजान सारी रात पूरी दुनिया सोती रहती है, आप क्यों जागते रहते हैं? माने लगे बेटा जहन्नुम की आग तेरे बाप को सोने नहीं देती। इन्ना अज़ाब रब्बी का कान महदूरा, बेशक तेरे रब का अजाब है ही डरने के लायक। और अब्दुल्ला बिन मसूद जो थे वो लोहार की दुकान से गुजर रहे थे, आग देखी कि भट्टी में आग दहक रही है, जहन्नुम की आग याद आ गई, रोने लग गए वहां पर, ये जहन्नुम की आग कैसी होगी। अल्लाह अकबर। हज़रत आयशा रजी अल्लाह ताला आग को दुनिया में जहन्नुम की आग को याद करके रोती थी, ओढ़नी सारी भीग जाती थी आंसुओं से। हज़रत उमर कुरान पाक की तिलावत फरमाते थे तो आग की अजाब की आयात आती थी तो बाज़ दफा बेहोश हो जाते थे। वो जिसको देख के तो पैगंबर भी उस दिन रब्बी सल्लिम कहेंगे, वो आग होगी कैसी, जिसके बारे में फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने कि दुनिया की तो ये गर्मी जो है, जितनी भी गर्मी जून जुलाई का मौसम आता है तो दोपहर 12-1 बजे गर्मी और लू बर्दाश्त नहीं होती, हमसे बाहर मुंह निकालना नहीं चाहते हम। फरमाया ये दुनिया की ये शदीद गर्मी जो है सिर्फ जहन्नुम की एक सांस है जिसकी वजह से ये गर्मी है। सोचे वो जहन्नुम क्या होगी, 70 गुना इससे ज्यादा, लेकिन चूंकि वो सामने नहीं, इससे उससे भागने का कोई ऐसा शौक या ऐसी लगन नहीं है, और जन्नत के ऐसे शौक नहीं आज रहे कि उसके लिए हम दौड़ लगाएं, उसके लिए हम कोशिश करें, मेहनत करें, अपनी जान मारें, घर बनाने के, गाड़ी लेने के लिए, इन चीजों के लिए तो हम बहुत दौड़ते हैं, कौन लोग हैं जो जन्नत के शौक में दौड़े लगाएं। वल्लदीना आतैना हुमुल किताब, और वो लोग दी हमने उनको किताब, यफराहूना, वो खुश होते हैं, बिमा उन्जिला इलैका, जो नाजिल किया गया आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ। यानी किन लोगों की बात हो रही है यहाँ पे? कहा जाता है कि अहले किताब के उलमा की बात हो रही, जो हक पे है ना, वो जब ये कुरान सुनते हैं तो खुश होने लगते हैं। क्यों खुश होने की, क्यों इसमें उनकी बात है? क्योंकि उनकी किताबों में भी यही चीजें लिखी ना, जैसे हम अगर बाइबल में कोई चीज देखें तो हम कहते हैं हाय ये तो कुरान के अंदर भी इसी तरह, तो खुशी सी हो जाती है ना। तो वो कुरान सुनते हैं तो वो खुश होते हैं, ये तो वही है जो हमारी किताब में भी है। वो ईमान भी ले आते थे ना, जाहिर है। जैसे हम सातवें पारे में पढ़ते हैं कि वो जब कुरान सुनते हैं तो उनकी आंखें आंसुओं से छलक जाती हैं, तफीदु मिनत दमा। तो नजाशी जैसे कैसे वो ईमान ले आए थे कुरान सुन के। बहुत कम लोग हैं यहूदो नसारा में से जो ईमान लाए थे। बाज़ रिवायात में आता है कि 40 नजरान के लोग ईमान लाए थे, और इसी तरह और जगहों में से कोई कहीं से 32 हबशा वाले, या कम कम लोग ऐसे थे जो कि यहूदियों में से ईमान लेकर आए थे, जैसे अब्दुल्ला बिन सलाम थे, और ईसाइयों में से जैसे हजरत सलमान फारसी थे। तो कम कम लोग थे, लेकिन जो लोग पहचान रखते थे ना, वो सुनते और खुश हो जाते, ये तो वो अल्लाह का कलाम है। और रसूल को पहचान जाते थे वो, क्योंकि वो लोग पहले ही इंतजार में थे ना। हमने पहले पढ़ा था ना कि आप सल्लल्लाहु अलैहि वसल्लम तो अभी मदीना आए भी नहीं थे, तो अहले किताब जो थे वो इंतजार कर रहे थे कि कब आएंगे यहाँ पे रसूल। उनका इतना इंतजार था, लोगों को कहते थे कि जब वो आ जाएंगे ना तो हम उनके साथ मिलके उस रसूल के साथ तुमसे लड़ेंगे, मुशरिकीन को कहते थे। और ईसा अलैहिस्सलाम के बाद तकरीबन 6 सदियां 6 सेंचुरीज गुजर गई, उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम आए, तो वो कॉन्स्टेंटली वेट कर रहे थे कि आखिरी नबी ने आना है, आखिरी नबी ने आना है। अब जब आप सल्लल्लाहु अलैहि वसल्लम आ गए तो बाज उनमें से आपको पहचान गए, ये कलाम सुना उन्होंने, वो खुश इतने ज्यादा हो रहे हैं कि उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम को पा लिया। इनके अबाओ अजदाद आप सल्लल्लाहु अलैहि वसल्लम के इंतजार में थे कि आखिरी नबी आएंगे, कि इसी वजह से मदीना मूव हुए थे कि यहाँ पे आना है उस नबी ने, आखिरी नबी ने, तो यहाँ पे मूव हो जाओ। तो हर एक जो जो इनके अंदर से सच्चे अच्छे लोग थे, वो जब दुनिया से जाने लगते थे, उनको ये होता था कि हम आप सल्लल्लाहु अलैहि वसल्लम को देख नहीं सके, हम आखिरी रसूल को देख नहीं सके, हो सकता है हमारी औलादें देख लें, इतना उनको इंतजार था। तो वो तो जाहिर एकदम खुशी हुए, लेकिन सारे नहीं ऐसे थे। वह मिनल अहज़ाबी, और ग्रोहों में से मैं युनकिरु बादहु, कोई इनकार करता है इसके बाद हिस्से का। किसके बाद हिस्से का? कुरान के। यानी बाज हिस्से का इनकार क्यों करते हैं, सारे कुरान का क्यों नहीं कर देते? इसलिए कि सारे कुरान का कर ही नहीं सकते, कई चीजें कुरान में ऐसी हैं जो उनकी किताबों में भी हैं। तो इस कुरान का इनकार का मतलब, पूरे का मतलब तो ये कि अपनी किताब का भी इनकार कर देंगे। तो बाज हिस्से का इनकार कर देते थे। क्यों करते थे इनकार? इसलिए वो उनकी मर्जी के मुताबिक नहीं होता था ना। अफत उमिनूना बिबाद किताबी व तकफुरूना बिबाद, क्या तुम किताब के बाज हिस्से का इनकार करते हो, बाज को मानते हो? अपनी किताब में भी यही काम करते थे। तो कुल, आप कह दें ऐ नबी, ये माने या नहीं माने, इन्नमा उमिरतु अन आबुदल्लाह, मुझे तो ये हुक्म दिया गया कि मैं एक अल्लाह की इबादत करूं, वला उशरिका बिही, और मैं उसके साथ किसी को शरीक नहीं करूं, इलैही अदउ, उसी की तरफ मैं बुलाता हूँ, व इलैही मआब, और उसी की तरफ मेरा लौटना। वही बात जो हमने पहले अभी पढ़ी है कि शिर्क की नफी, एक अल्लाह की इबादत, उसी के ऊपर भरोसा, उसी की तरफ दावत, यहाँ पे उसकी तरफ दावत है, वहां पे तवक्कल की बात, और उसी तरफ लौटना, मेरा रजू उसकी तरफ है। अगर इंसान को अपना आगाज याद रहे और अंजाम याद रहे तो फिर वो अल्लाह से गाफिल नहीं होता। अगर इसको ये याद रहे ना कि मैं, मुझे उसकी तरफ लौटना है, मैं कितना भी कुछ भी कर लूं, आखिर को मुझे उसकी तरफ जाना है, मुझे वापस जाना है, ये सोच जो है वो उसको भटकने नहीं देती। इंसान भटकता तभी है जब वो ये सोच लेता है कि जाना नहीं है, यहीं रहना है। रोज अपने आप को ये कहना चाहिए कि मैंने चले जाना है, मैंने चले जाना है, मैंने चले जाना है। हमारी रोज की सोच होती है मैंने रहना है, मैंने रहना है, मैंने रहना है। وَكَذَلِكَ أَنزَلْنَاهُ حُکْمًا عَرَبِيًّا، اور اسی طرح اتارا ہم نے اس کو حکم عربی. کیا مطلب؟ اس قرآن کو یہ حکم کہا گیا اس کو، اس لیے اس میں اللہ تعالیٰ کے احکامات ہیں نا، عربیًا، عربی زبان میں. کیوں عربی میں؟ بعض کہتے تھے کہ جو ہے نا اس کو ہماری زبان میں کیوں نہیں اتارا گیا، جیسے کہ دوسری پچھلی کتابیں ڈفرینٹ زبانوں میں تھیں، تو اس قرآن کو بھی ان زبانوں میں اتارا جاتا نا جن میں پچھلی کتابیں تھیں، تو عربی زبان میں اتارا گیا اس لیے کہ اولین مخاطب عرب تھے نا، عربوں کے پاس ہی تو بھیجی گئی. اب وہ ہی نہیں بات کو سمجھیں گے تو آگے کیسے جائے گی وہ، تو اس لیے عربی. اور دوسرا عربک کا، عربی کا ایک معنی ہوتا ہے واضح، کلیئر. اگر وہ معنی لیا جائے تو کیا مطلب ہے، دونوں معنی ٹھیک ہے، کہ ہم نے اس قرآن کو بہت واضح اتارا ہے. جب قرآن کہتا ہے، اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے اس قرآن کو بہت واضح اتارا ہے، تو پھر لوگ کیوں کہتے ہیں مجھے تو سمجھ ہی نہیں آتی، مجھے تو سمجھ ہی نہیں آیا کہ یہ قرآن میں یہ کیوں لکھا، یہ کیوں؟ اس لیے نہیں سمجھ آتی کہ آپ کو اپنی خواہشات پہ چلنا ہے، اس لیے نہیں سمجھ آتی کیونکہ آپ سمجھنا ہی نہیں چاہتے. سمجھ لیا تو میرا من کرنا پڑے گا نا، چھوڑو سمجھو ہی نہ، یہی کہہ دو کہ مجھے تو سمجھ ہی نہیں آتی. اللہ اکبر. تو اللہ تعالیٰ خود فرما رہے ہیں یہ واضح حکم ہے، واضح حکم آ چکا. وَلَئِنِ اتَّبَعْتَ أَهْوَاءَهُمْ، واضح حکم آنے کے باوجود اگر تم نے پیروی کی ان کی خواہشات کی، کن کی؟ اہل کتاب کی. اہل کتاب کی بات ہو رہی ہے نا پیچھے سے، آپ دیکھیں اگر آپ نے پھر بھی ان کی خواہشات کی پیروی کی، جیسا یہ چاہتے ہیں ویسا کیا، بعدما جاءک من العلم، اس کے بعد کہ آپ کے پاس علم آ گیا. علم کیا ہے؟ قرآن. آپ کے پاس قرآن آ گیا، اس کے باوجود اگر آپ ان کی خواہشات پہ چلے، ما لک من اللہ من ولی ولا واق، تو آپ کے لیے کس کو کہا جا رہا ہے؟ لکا کا، اے نبی آپ کے لیے پھر اللہ کی طرف سے کوئی ولی نہیں ہوگا، کوئی دوست مددگار نہیں ہوگا، کوئی حامی نہیں ہوگا، اور نہ ہی کوئی بچانے والا ہوگا. اب یہ اتنی بڑی بات ہے جو یہاں پہ کہی جا رہی ہے، اس کو ذرا تھوڑا سا سمجھیں. یہ بات نبی کریم صلی اللہ علیہ وسلم کو کہی جا رہی ہے، کیا آپ صلی اللہ علیہ وسلم نے ان لوگوں کی خواہشات کی پیروی کرنی تھی، ان لوگوں کی خواہشات کے مطابق چلنا تھا؟ ہم آپ کو کہتے ہیں آپ یہ کریں یہ کریں تو پھر ہم آپ کو مانیں گے، ہم آپ کو یہ کہتے ہیں آپ ایک دن ہمارے بتوں کو مان لیں، کافروں نے کہا تھا، یا کوئی اہل کتاب کوئی ڈیمانڈز کرتے، ان کی ڈیمانڈز کو ماننا تھا؟ کیا ایسا کرنا تھا؟ نہیں، کبھی نہیں کرنا تھا. پھر یہ کیوں کہا گیا؟ اس لیے کہ یہ بات کہہ کے دنیا رہتی دنیا تک امت مسلمہ کو بتا دیا گیا کہ اگر تم نے ایسا کیا نا، تو پھر سوچو تمہارا کیا بنے گا. اگر اللہ تعالیٰ اپنے نبی کو یہ فرما رہے ہیں تو تم اگر ایسا کرو گے تو کیا ہوگا. اور آج امت یہی کام کر رہی ہے، اور آپ صلی اللہ علیہ وسلم نے اس کی پیشین گوئی بھی کر دی تھی کہ تم ان کو فالو کرو گے، ہاتھ بہات بلشت ببلشت ان کو فالو کرو گے، حتیٰ کہ اگر یہ گو کے بل میں بھی گھس جائیں گے تم اس میں بھی ان کے پیچھے گھس جاؤ گے. نہیں، اتنے ہم کریزی ہو گئے ہیں ان کی خواہشات پہ چلنے کے کہ اپنا مائنڈ بھی استعمال نہیں کرنا ہم نے. میں بات ہی جا کر میں نے لین، اور تمہارے پاس قرآن آ گیا، تم اس قرآن کو چھوڑ کے ان کے پیچھے چل رہے. آج آپ سوچیں کہ ہم کن کی خواہشات پہ چلنے میں فخر محسوس کرتے ہیں، اچھا محسوس کرتے ہیں، وی آر پراؤڈ آف اٹ، بتائیں. جبکہ ہمارے پاس واضح احکامات آ چکے ہیں قرآن کے، مگر قرآن کے مطابق زندگی گزارنا ہمیں کتنا محبوب ہے، اور ان کی خواہشات جیسے وہ چل رہے ہیں، جیسے ان کے طریقے ہیں، جیسے ان کا وہ ہے، جیسا وہ ہمیں چاہتے ہیں کہ ہم چلیں، جیسے وہ چاہتے ہیں کہ ہم بن جائیں، ویسے ہم بننے کی کتنی خواہش رکھتے ہیں. خود کو پرکھیں اس آیت کے اوپر، کیونکہ اللہ تعالیٰ نے اگر اپنے نبی سے فرما دیا تو ہمارے لیے تو کتنی بڑی اس کے اندر بات ہے. پھر اپنے لیے تو پھر یہ سمجھ لیں، مالک من اللہ من ولی ولا واق، اللہ پھر آپ کے لیے کوئی اللہ کی طرف سے کوئی مدد نہیں ہے، نہ کوئی بچانے والا ہوگا. سوچیں، میرا پہننا، میرا اوڑھنا، میرا میری سیلیبریشن خوشیوں کے، وہ میری اور طریقے زندگی میں چلنے کے، ایون نام رکھنا مجھے کون سے اچھے لگتے ہیں، میرا زندگی میں رہنا سہنے کے طریقے مجھے کون سے اچھے لگتے ہیں. ایک طرف آپ صلی اللہ علیہ وسلم کے طریقے ہیں، وہ تو ہمیں پینڈو اور استغفر اللہ بیکورڈ اور سچ پن بتا رہی ہیں آپ کو، یہ لگتے ہیں. لیکن ہاں، ویسٹرن کلچر، یہ ویسٹ ہی ہے نا، آج یہی ہے نا ویسٹ، جو اہل کتاب ہیں، وہ ان کے طریقے مجھے اتنے پیارے لگتے ہیں. कि वो क्रिसमस करें तो मैं कहती हूँ क्रिसमस हम भी करते हैं, इसमें हरज क्या है। वो बर्थडे करें तो फिर कहते हैं बर्थडे क्या मना है इस्लाम में। वो जैसे पहन रहे हैं ओढ़ रहे हैं तो वो मुझे तरीका अच्छा लगता है, वो मुझे मॉडर्निज्म लगता है। और अपने क्या ये क्या दकियानूसी से अबाए पहन लिए और ऐसे बन के चल पड़े, बिल्कुल बेकार है वो, ये लगते हैं। मेरी पसंद और नापसंद क्या है, मेरी सोच क्या है, हर एक इंसान जानता है। तो क्या आप उस वक्त सोचते हैं कि अल्लाह ताला मेरे बारे में क्या सोच रहा होगा, कि एक बात मैंने कुरान में इनको बता दी है, हक इनके पास आ गया, इल्म इनको मैंने दे दिया, लेकिन इनको कौन सा तरीका पसंद आ रहा है। किन की ख्वाहिशात, किन की एक्सपेक्टेशन हम पूरी करना चाहते हैं, जो वो पसंद करते हैं वैसे बनना चाहते हैं। जो अल्लाह का हुक्म है वो पीछे है। तो जरा सोचिए ना इसके बाद कैसी जिंदगी गुजार रहे हैं। और फिर अगर अल्लाह ने मुझे छोड़ दिया कि फिर ठीक है, अल्लाह का कुरान को छोड़ते और उसके तरीके तो तुम्हें पसंद नहीं है, तो बस ठीक है, तुम्हारे लिए कोई बचाने वाला नहीं, कोई वली नहीं, तो क्या मेरे लिए ओके होगा। यहाँ कुरान पढ़ के भी अगर हमारी सोच ना बदले तो फिर क्या चीज सोच बदलेगी। तो उसके बाद फिर ऐसे ही क्वेश्चन करने शुरू हो जाते हैं हम एंड ऑफ क्लास में, कि ये कर लें कि नहीं कर लें, वो कर लें कि नहीं कर लें। जवाब कुरान देता है, किसी से भी नहीं पूछने की जरूरत, मिल जाते हैं ना जवाब आपको कुरान से। वलकद अरसलना रुसुलम मिन क़ब्लिक, और अलबत्ता तहकीक हमने भेजा कई रसूलों को आपसे पहले। वजअलना लहुम अज़वाजन वज़ुर्रिय्यतन, और उनके लिए हमने बीवियां भी बनाई, जोड़े भी बनाए, औलाद भी दी। अरे वो लोग कहते थे कि ये कैसा रसूल है, देखो ये काम कारोबार भी करता है, शादी ब्याह भी इसने किया है, इसकी बीवियां भी हैं, इसके बच्चे भी हैं। यानी उनको ये बात अजीब लगती थी कि एक अज़वाजी ताल्लुक भी रखते हैं और फिर औलाद भी होती है। फिर उनके जहन में ये था कि बच्चे, जैसे आज हमारे भी जहन में पाकी का और इसका कॉन्सेप्ट क्या है, कि वो आदमी हो जहाँ उसकी ना बीवी हो ना बच्चे हो, इस किस्म के कामों से उसका कोई ताल्लुक ही ना हो, बस वो अल्लाह लोग हो, यहाँ पे बैठा वहां बैठा, ना उसको दुनिया की कोई खबर, दीवाना सा बस ऐसे घूमता रहे, बस वो हमें लगता है कि ये अल्लाह वाला है, ये बड़ा पहुंचा हुआ है। कुरान कहता है कि रसूल जितने भी आए ना, सबकी बीवियां भी थी, बच्चे भी थे, क्योंकि इस्लाम हमें रहबानियत नहीं सिखाता। और उनको यही एतराज था कि ये भी कैसे, इसीलिए तो वो कहते थे ना फरिश्ते हैं जो रसूल होने चाहिए, इंसान रसूल कैसे बन गया। देखिए हमारे लिए तो बड़ा आसान है आप सल्लल्लाहु अलैहि वसल्लम को मानना, ना सच्ची बात है हमारे लिए बड़ा आसान है, क्योंकि वो हमारे सामने नहीं है और हमारे दिमागों में एक बस ऐसे ऐसे बचपन से एक बात बैठ गई है कि हाँ बिठा दी गई या बैठ गई कि बस वो सबसे आला थे। चाहे जानते हम कुछ भी नहीं है, ना सीरत का कुछ पता, ना उनके बारे में कुछ पता, ना उनकी कोई जिंदगी का पता, बस वो सबसे आला, सबसे अरफा, बस ठीक है, ठीक बस यहीं तक काफी। लेकिन उन लोगों के लिए क्यों इतना मुश्किल था, इसलिए कि वो अपने सामने देखते थे आप सल्लल्लाहु अलैहि वसल्लम को, कि ये शादी भी कर रहे हैं, ये बाजार भी जाते हैं, इनकी जरूरियात भी हैं, ये खाते पीते भी हैं, इनको भूख भी लगती है, इनको तकलीफ भी पहुंचती है, कभी बीमार हो जाते हैं, कभी इनके घर के अंदर फाके हो रहे हैं, कभी ये कैसी बात है, ये कैसे रसूल है। तो वो रसूल तो ऐसा होना चाहिए, कोई फरिश्ता होना चाहिए। तो इस वजह से उनके लिए आप सल्लल्लाहु अलैहि वसल्लम को मानना बड़ा मुश्किल था। तो कुरान कहता है कि वो भी इंसान थे और उनके भी इंसानी रिश्ते थे। अब उनका इतराज क्या था, रसूल हैं तो इंसान क्यों है, फरिश्ते क्यों नहीं होते। हमारा इतराज आज क्या है कि रसूल तो इंसान हो ही नहीं सकता, रसूल तो नूर होना चाहिए, तो नूर तो फरिश्ते हैं, तो बात तो वही हो गई कि हम भी यही कहते हैं, बस हमने उलट कर दिया। वो कहते थे फरिश्ता रसूल हो सकता है और हम कहते हैं रसूल फरिश्ता है। इतराज उस जमाने में भी इस चीज के ऊपर था कि इंसान नहीं, इंसान तो बन ही नहीं सकता रसूल। अच्छा, फिर अल्लाह ताला ने फरमाया وَمَا كَانَ لِرَسُولٍ أَنْ يَأْتِيَ بِآيَةٍ إِلَّا بِإِذْنِ اللَّهِ, رسول کی بشریت کو ثابت کیا کہ رسول کے لیے تو یہ پوسیبل ہی نہیں ہے کہ وہ کوئی نشانی لے آئے مگر اللہ کے اذن سے۔ تم کہتے ہو یہ پہاڑ چلا دو, فلاں کر دو, فلاں کر دو, भाई रसूल तो तुम्हारे मुतालबे पूरे कर ही नहीं सकता, उसके पास तो ये ताकत है ही नहीं, उसके पास इख्तियार है ही नहीं। हम भी आज सोचते हैं कि रसूल जो चाहे कर लेते थे, वो जो मोजे भी उनके हाथों पे नजर आए वो भी अल्लाह के इज़्ज़त से, कोई रसूल भी नहीं, ली रसूल इन किसी रसूल के लिए भी ना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ना कोई भी और रसूल, अगर ईसा अलैहि सलाम ने भी मोजे दिखाए तो साथ साथ क्या है सूरह आले इमरान में भी इज़्निल्लाह भी इज़्निल्लाह भी इज़्निल्लाह, हर बात के ऊपर अल्लाह के इज़्ज़त से। खुद उनके पास पावर्स नहीं थी, जैसे हम सोचते ना सुपर नेचुरल पावर्स हैं कुछ रसूलों के पास, ऐसा नहीं था। जब तक अल्लाह नहीं दिखा दे, अल्लाह चाहे तो दिखा दे, अल्लाह चाहे तो वो असा को सांप बना दे, उससे पहले क्यों नहीं मूसा अलैहि सलाम असा को सांप बना लेते थे, उससे पहले जब उनको नबुवत नहीं मिली थी तो असा तो उनके पास पहले ही था, कोई अल्लाह ने तो नहीं दिया था उस वक्त, तो पहले ही उनके पास था, तो उससे पहले ही असा से लेकर समुद्रों को फाड़ लेते, असा सांप बन जाता और उससे पहले ही कोई और उससे चीजें कर लेते, काम ले लेते। लेकिन जब अल्लाह का इज़न हो तब ही कोई मौजज़ा दिखाया जा सकता है, रसूल के पास कोई ताकत नहीं है कि कोई वो मौजज़ा दिखाए, खुद नहीं दिखा सकता। यानी लिकुल्ली अजलिन किताब, हर वक्त के लिए यानी हर जमाने के लिए हर दौर के लिए एक किताब है। किताब का मतलब क्या होता है? किताब वर्ड तो हम ये बुक को कहते हैं, लेकिन किताब कैफ तै बा से रिटन चीज के लिए, लिखी हुई चीज, हर दौर के लिए यानी अल्लाह ने एक लिखी हुई चीज भेजी। हर दौर के लिए मतलब क्या, लिखी हुई चीज का मतलब क्या, मुराद क्या है, अहकामात, अल्लाह ने अहकामात भेजे हैं हर जमाने के लिए, उनके मुताबिक शरीयतें भेजी हैं, उनके मुताबिक उनके लिए अहकामात भेजे हैं, उनके मुताबिक रहनुमाई भेजी है हर दौर में। फिर यमहुल्लाहु मा यशा व युसबितु व इंदहु उम्मुल किताब, वो फिर मिटाता है जिसको वो चाहता है और कायम रखता है जिसको वो चाहता है। ये एक जबरदस्त बात है जो तकदीर से भी मुतल्लिक है, जिसमें लोगों को बहुत ज्यादा शुभात रहते हैं, तकदीर क्या वो क्या, बहुत ज्यादा इसके ऊपर बात करते हैं। अल्लाह ताला ने यहाँ पे फरमा दिया कि वो जिस चीज को चाहे मिटा देता है और जिस चीज को चाहे कायम रखता है, उसके पास है उम्मुल किताब। अब क्या चीज है उम्मुल किताब, इसके बारे में कई बातें आती हैं। लोहे महफूज के लिए कहा गया, मगर मिटाता और रखता है इसके बारे में कई बातें आती हैं। पहले उम्मुल किताब का आपको बता दूं कि हज़रत अता बिन अबी रबाह ने किसी से पूछा कि क्या तुम जानते हो उम्मुल किताब क्या चीज है, उन्होंने कहा अल्लाह और उसका रसूल ज्यादा जानते। उन्होंने कहा ये वो किताब है जिसको अल्लाह ताला ने आसमानों और जमीन के पैदा करने से पहले लिखा, उसमें लिखा हुआ है कि फिरौन जहन्नुमी होगा, उसमें लिखा हुआ है अबू लहब के दोनों हाथ टूट जाएंगे, उसमें लिखा हुआ है कि वो खलाक हो जाएगा, ये सारी चीजें उसमें। तो अल्लाह ताला ने जमीन और आसमान को पैदा करने से भी 50,000 साल पहले कलम को पैदा किया था, उससे फरमाया था लिख, उसने पूछा क्या लिखूं, अल्लाह ताला ने फरमाया जो कुछ हो चुका है वो लिखो और जो आखिर तक होने वाला है वो सब लिख दो। ये तिर्मिजी में रिवायत है, जो भी होने वाला है वो सब लिख दो। तो उम्मुल किताब वो लोहे महफूज पे जो किताब है ना वो है, यानी उसके पास है, अल्लाह ताला के पास है। ठीक है, अच्छा जी। दूसरा इसका ये भी माना किया जाता है कि इससे मुराद है लोहे महफूज में जो किताब है उसमें फिर क्या चीज है जो उम्मुल किताब उसके पास है, उससे मुराद है कि जो तकदीर इंसान की उसने लिखी हुई है या जो नामा आमाल है इंसान का, ये सब उसके पास है, रिकॉर्ड उसके पास है। ठीक है, अब क्या चीज अल्लाह मिटाता है और जो चाहता है साबित रखता है, क्या चीज है ये? हजरत उमर ने और इब्ने मसूद ने फरमाया कि ये आयत रिस्क और खुशबख्ती और बदबख्ती और मौत सब चीजों के लिए, जिसकी लिए चाहता है मिटाता है, जिसके लिए चाहता है साबित रखता है। यानी किसको कब, मिसाल के तौर पे इस तरह से समझिए आप इस बात को, थोड़ी सी आप लोगों की तवज्जो चाहिए होगी। मसलन है कि अल्लाह ताला ने किसी के लिए लिख दिया कि इतना रिस्क किसको मिलना है, सही है। अब बुखारी और मुस्लिम में रिवायत है ना कि जिस आदमी को اس سے خوشی ہو کہ اس کے رزق میں وسعت کی جائے یا اس کی عمر میں اضافہ کیا جائے، اس کو چاہیے کہ وہ اپنے رشتہ داروں سے مل جل کے رہے، صلہ رحمی کرے. تو اب اس نے صلہ رحمی کی تو اللہ تعالیٰ نے اس کے رزق کو بڑھا دیا یا اس کی عمر کو بڑھا دیا. مثلا اس کی عمر 50 سال لکھی ہوئی تھی، اس نے رشتہ داروں کے ساتھ نیک سلوک کیا تو 50 سال مٹا کے اللہ تعالیٰ نے عمر اس کی 60 سال لکھ دی. اور اگر وہ نیکی نہیں ان کے ساتھ کرتا تو اس کی عمر 50 سال ہی لکھی رہتی ہے. اسی طرح رزق میں ہے کہ اللہ تعالیٰ نے اگر اس کا رزق اتنا لکھا ہوا ہے کہ مثلا اس کو اتنی اتنی اماؤنٹ کا رزق ملے گا، اور جب اس نے صلہ رحمی کی تو اس کا رزق بڑھ گیا، اور اگر اس نے صلہ رحمی نہیں کی تو اتنا ہی رہا. ٹھیک ہے. اب عمر میں اضافے کا جو یہ اس حدیث کے اندر ہے، اس میں بعض جگہ پہ بعض علماء نے فرمایا کہ نہیں، اس سے بڑھنا مطلب یہ نہیں کہ 50 سے 60 ایئرز ہو جائے گی، بلکہ بڑھنے سے مراد ہے کہ عمر میں برکت ہو جائے گی، عبادت کی توفیق زیادہ ملے گی، اللہ تعالیٰ عبادت کی توفیق دے گی، یعنی انسان گناہوں سے محفوظ رہے گا، اس کے مرنے کے بعد بھی وہ نیکی اچھائی چلتی رہے گی، اس کے لیے صدقہ جاریہ بنے گی. تو اس لیے یہ مطلب ہے، یہ بھی کہا جاتا ہے. تو اللہ تعالیٰ جو چیز چاہے اپنے پاس جو تقدیر میں ہے، جو چیز چاہے اس کو مٹا دے اور جو چیز چاہے ثابت رکھے، یعنی ام الکتاب اس کے پاس ہی، جب کتاب اس کے پاس ہے تو پھر وہی جو چیز چاہے کا فیصلے کرے گا. اچھا، دوسرا اس کا معنی نامہ اعمال بھی ہو سکتا ہے کہ جو چیز چاہے نامہ اعمال میں سے مٹا دے اور جس کو چاہے ثابت رکھے. یعنی سعید بن جبیر اس کے بارے میں فرماتے ہیں کہ اپنے بندوں میں سے جس کے گناہ چاہے مٹا دے اس کو بخش دے. سبحان اللہ، دنیا میں بیٹھا ہوا اس کی بخشش ہو گئی ہو وہاں پہ اوپر، اللہ نے اس کے گناہ مٹا دیا، اور اللہ تعالیٰ معاف فرمائے اس سے کہ جس کے چاہے اس کی نیکیوں کو ثابت رکھے اور جس کی چاہے نیکیاں مٹا دے. کیونکہ اس نے کوئی ایسا گناہ کر دیا جو اللہ کو نہیں پسند آیا، اور جیسے منہ سے کوئی ایسی بات نکال دی کہ انسان اپنا، جو حدیث میں آتا ہے نا، اپنا مقام جہنم میں اتنی نیچے بنا لیتا ہے جتنا فاصلہ زمین اور آسمان کے درمیان ہے ایک بات کرنے سے. اور کئی ایسے اعمال ہیں جن سے نیکیاں مٹ جاتی ہیں، تو اللہ جس نیکی کو چاہے مٹا دے. استغفر اللہ. کسی نے ریاکاری کر دی، کسی نے غرور کر لیا، کسی نے اور کوئی ایسی بات، کسی کو بڑا بول بول دیا، کسی نے احسان جتا دیا، اس کی نیکی اریز اور اس کی گناہ وہیں پہ، یا گناہ توبہ سے اللہ نے مٹا دیا، کسی نے توبہ کر لی ایسی. اللہ اکبر. اور پھر مٹانے کا ایک اور بھی مطلب ہے کہ فرشتوں کے جو نے جو لکھے ہوتے ہیں نامہ اعمال، ان میں سے ان کاموں کو اللہ تعالیٰ مٹا دیتا ہے جن میں ثواب بھی نہیں ہے اور سزا بھی نہیں ہے، اور ان کاموں کو ثابت رکھتا ہے جن میں سزا ہے یا پھر ثواب ہے. جیسے مثلا میں ابھی کھانا کھا رہی ہوں، میں اچھا میں جا رہی ہوں، اچھا میں یہ کام کر رہی ہوں، اچھا کون سا کپڑا پہننا ہے. اب یہ دیکھو ایسی باتیں ہیں کہ جو ہماری عام روٹین کی باتیں ہیں نا، نہ ان میں کوئی ثواب کا کام ہے، نہ ان میں کوئی گناہ کا کام ہے، کچھ بھی نہیں ہے ان کے اندر. تو ان کو مٹا دیا جاتا ہے، اور وہ کام جیسے میں کہہ رہی ہوں، اچھا اللہ حافظ، اچھا السلام علیکم، تو اب یہ کام ہے جس پہ ثواب ہے، یا کوئی کرس ورڈ، کوئی کرس بول دی، کوئی لعنت بول دی، کوئی وہ ہے عتاب کا، تو اب اس وہ رکھے جائیں گے، اور جو دوسرے جو ایوری ڈے اس کے آپ کے روٹین ورکس ہوں گے، جو آپ روٹین آپ کی اس میں آپ بولتی رہتی ہوں گی، وہ مٹا دیے جاتے ہیں. سمجھ آ گئی بات؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا جب رات میں 3 ساعتیں رہ جاتی ہیں تو اللہ تعالیٰ ام الکتاب کو کھولتا ہے، پہلی ساتھ میں اس کتاب کی طرف نظر فرماتا ہے جس کو اس کے سوا اور کوئی نہیں دیکھ سکتا، بس وہ جس چیز کو چاہتا ہے مٹا دیتا ہے، جس چیز کو چاہتا ہے ثابت رکھتا ہے. پھر آپ صلی اللہ علیہ وسلم نے باقی 2 ساعتوں کا ذکر فرمایا، اجام البیان میں یہ حدیث ہے. اسی طرح اچھا بعض دفعہ لوگ کہتے ہیں، ایک بڑا عجیب بات ہے، لوگ کہتے ہیں کہ دیکھیں اب ہمارے لیے تو کیا لکھا ہوگا، وہاں پہ تو ہمارے لیے لکھا ہوگا، پہلے سے ہی اللہ نے لکھ دیا ہے کہ ہم تو جہنمی ہیں، تو پھر کیا ضرورت ہے مجھے کوئی کام کرنے کی، پھر کیا ضرورت ہے کہ میں کوئی اچھائی کروں بھلائی کروں. تو سب سے پہلی تو یہ بات ہے کہ کیا آپ جا کے دیکھا ہے کہ آپ کا کیا لکھا ہوا ہے؟ ٹھیک ہے، ابھی تو آپ کو پتہ ہی نہیں کہ آپ کا کیا لکھا ہوا ہے. تو اگر آپ کو پتہ ہی نہیں ہے تو پھر آپ کیسے کہہ سکتے ہیں میرا تو یہ لکھا ہوا ہے اس لیے میں تو برائی، ہو سکتا ہے آپ کو یہ نہیں لکھا ہو، ہو سکتا ہے یہ لکھا ہو کہ اگر یہ توبہ کر لے گا اور صحیح چلے گا تو یہ اس کے لیے جنت ہے، इन हम इसको बहाना करके और कह देते हैं नहीं मेरी तो तकदीर में ही लिखा हुआ ना, अब तकदीर में लिख दिया तो मेरा क्या कसूर है। हालांकि देखिए हमारे जो असलाफ थे उनकी कितनी प्यारी दुआएं और कितनी प्यारी उनकी बातें थी। एक मंसूर कहते हैं कि मैंने हजरत मुजाहिद मुफस्सिर कुरान है उनसे पूछा कि हम में से किसी का ये दुआ करना कैसा है कि इलाही अगर मेरा नाम नेकों में है तो बाकी रख और अगर बदों में है तो उसको मिटा दे और नेकों में शामिल कर दे। आपने फरमाया ये तो अच्छी दुआ है। शफीक बिन सलमा अक्सर ये दुआ किया करते थे, अल्लाह अगर तूने मुझे बदबख्तों में लिखा हुआ तो इसको मिटा दे और मेरी गिनती नेकों में लिख दे और अगर तूने मुझे नेक लोगों में लिखा हुआ तो उसको बाकी रख क्योंकि तू जो चाहे मिटा दे और जो चाहे बाकी रखे। यम अल्लाहु मा यशाउ युस्बित, अल्लाह की मर्जी है वो जो चाहे मिटा दे जो चाहे बाकी रखे। तो बजाय इसके और फरमाया असल उम्मुल किताब जो है वो तो तेवाइंदा हूँ उम्मुल किताब, यही आयत पढ़ी ना उन्होंने। यानी जो लोग कहते हैं अब मेरा नाम तो बुरो में ही लिखा होगा मेरा क्या कसूर है, तो तुम दुआ कर लो, फिर तुम दुआ करो ना। अगर वाकई तुम्हें तुम्हें अगर पता चल गया, अव्वल तो पता किसी को नहीं, अगर तुम्हें वाकई पता चल गया या तुम्हें ये शक हो गया तो फिर भी तुम्हें खौफ आना चाहिए और तुम्हें तो और रो रो के दुआ करनी चाहिए ना कि वो और सारा काम छोड़ के जी बैठ जाते हैं अब हमारे करने का क्या फायदा। यानी इनको तो पहले इल्हाम हो गया, दुनिया में ही इनको पता चल गया इनका नाम किधर लिखा हुआ। हजरत उमर बिन खत्ताब देखें उमर हैं और बैतुल्ला का तवाफ करते हुए रोते रोते दुआ करते थे। अब ये दुआएं भी कितनी प्यारी हैं, हमें तो कभी ऐसी दुआओं का भी नहीं ख्याल आता कि हम ऐसी दुआएं करें कि अल्लाह के पास एक किताब है पता नहीं मेरा नाम उसमें किसमें लिखा हुआ। क्योंकि देखिए ना जब इंसान अभी पैदा भी नहीं हुआ होता तो वो हदीस आती है ना मुस्लिम में वो हदीस के जब नुतफा 40 दिन के बाद रहम में करार पाता है अब ना वो जम जाता है, जब उस वक्त रूह डालने के लिए फरिश्ता आता है तो फरिश्ता कहता है पूछता है रब से ऐ रब ये बदबख्त है या खुशबख्त है, फिर उसको लिख देता है जो अल्लाह ताला फरमाते हैं। फिर पूछता है रब ये मुजक्कर है या मुअन्नस है, फिर उसको लिख देता है। फिर उसका अमल उसका जितनी कब मौत आनी है उसका रिस्क सब लिख देता है, फिर सही पर लपेट दिया जाता है, उसमें कोई कमी ज्यादती नहीं होती। हाँ देखें लेकिन ये कहा गया ना कि मुसनद अहमद की रिवायत है कि बाज गुनाहों की वजह से इंसान अपनी रोजी से महरूम कर दिया जाता है और तकदीर को दुआ के सिवा कोई चीज बदल नहीं सकती, तकदीर को दुआ के सिवा कोई चीज बदल नहीं सकती और उम्र की ज्यादती करने वाली चीज के लिए करने वाली सिवाय नेकी के कोई चीज नहीं है। उम्र अगर बढ़ानी है तो नेकी करो उससे उम्र बढ़ेगी और गुनाहों की वजह से रोजी से महरूमी हो जाती है। अल्लाह ने किसी के लिए कुछ लिखा हुआ लेकिन बाज दफा वो ऐसे गुनाह करता है कि उसकी वजह से वो चीज वो नेमत उसे रोक ली जाती या उसकी रोजी से उसको महरूम कर दिया जाता है। इतना रिस्क मिलना था लेकिन इस गुनाह की वजह से उससे उसका रिस्क रोक लिया गया। तो वो जो चाहता है यमहुल्ला जो चाहता है मिटा देता है, मा यशा जो वो चाहता है युसबित और जिसको चाहता है साबित रखता है। तो हजरत उमर की मैं आपको बात बता रही थी जब काबा का तवाफ करते थे ना तो रोते रहते दुआ करते थे अल्लाह अगर तूने मुझ पर बुराई और गुनाह लिख रखे हैं तो इन्हें मिटा दे, अल्लाह अगर तूने बदबख्ती मेरे लिखी हुई है और मेरे लिए गुनाह लिख रखे हैं तो अल्लाह इसको मिटा दे, तू जो चाहे मिटा दे और जिसको चाहे बरकरार रखे, उम्मुल किताब तेरे पास ही है, फिर खुशबख्ती और मगफिरत मेरा मुकद्दर कर दे। गुनाह लिखे हुए हैं और बदबख्ती लिखी हुई है अल्लाह पाक उसको मिटा देना अगर वो लिखी हुई है क्योंकि तेरे पास है उम्मुल किताब, हमारी तो रीच वहां तक नहीं है कि हम जो मर्जी चाहे मिटाएं या जो मर्जी चाहे अपना लिख लें। अगर हमारे पास वो किताब होती तो हम कुछ वक्तों में ही लिख लेते अपना नाम, लेकिन हमारे पास नहीं है। तो अल्लाह तू मेरा नाम वहां लिख देना। हजरत इब्ने मसूद भी यही दुआ किया करते थे और ये देखें कोई अल्लाह के लिए कोई बाइद नहीं है, कोई इसके लिए मुश्किल नहीं है कि वो जब चाहे जो चीज चाहे बदल दे, मगर ये बात है कि इंसान की कोशिशों का तो देखें इसमें है ना लैसा लिल इंसान इल्ला मा सआ, इंसान के लिए वो ही कुछ है जिसकी वो कोशिश करता है। तो अगर कोई इंसान नेक बनना चाहता है नेकी की कोशिश करना चाहता है नेकी की तरफ आना चाहता है तो दुआ भी करे और साथ कोशिश भी करे। अब ये ही कहते रहना किस्मत में नहीं है किस्मत में नहीं है, मेरी तो किस्मत ही खराब है, मेरी तो किस्मत में ये है मेरी तो किस्मत में वो नहीं है, तुम क्यों नहीं फिर صلہ رحمی کر لیتے ہیں, صدقہ کرو. صدقہ بھی, یہ بھی کہا جاتا ہے صدقے کے بارے میں کہ صدقہ بھی بلاؤں کو ٹال دیتا ہے. صدقہ اوپر کو چڑھتا ہے, بلا نیچے کو آ رہی ہوتی ہے, اور دونوں کے درمیان جھگڑا ہوتا ہے, پھر جو وزنی ہوتی ہے وہ نافذ ہو جاتی ہے. اگر بلا بڑی ہے تو وہ آ جائے گی, اور اگر دعا زیادہ طاقتور ہے تو وہ بلا کو پیچھے ٹال دے گی. تو اسی لیے کہتے ہیں نا صدقہ رد بلا ہے, صدقہ بھی دینے سے بلائیں دور ہو جاتی. تو یہ چیزیں اللہ جس کے لیے چاہے, اس لیے جب ہم کریں تو یہ سوچ کے دعا کریں, اللہ تعالیٰ کے پاس طاقت ہے, اللہ تو جو چاہے مٹا دے, جو چاہے ثابت رکھے. تو اللہ تعالیٰ یہ ان بلاؤں کو مجھ سے دور کر دے, اگر میری ان تقدیر میں لکھی بھی ہوئے ہیں اللہ ان کو مٹا دے میرے لیے. اور جو مصیبتیں ہیں یا جو بدبختی ہے یا جو رزق کی کمی یا جو کوئی بھی جو چیز ہے, ابن عباس فرماتے ہیں کہ اللہ عز و جل کے پاس لوح محفوظ ہے جو 500 سال کے راستے کی چیز ہے اور سفید موتی کی ہے, یاقوت کے 2 پٹھوں کے درمیان ہے, اور 63 بار اللہ تعالیٰ اس پر توجہ فرماتا ہے, 63 times. جو چاہتا ہے مٹاتا ہے, جو چاہتا ہے برقرار رکھتا ہے. ام الکتاب اسی کے پاس ہے, اور آپ صلی اللہ علیہ وسلم نے جو رات کی 3 ساعتوں کا بھی ذکر فرمایا اس میں بھی یہی ہے نا کہ اللہ تعالیٰ اس کی پر نظر ڈالتے رہتے ہیں, جس کی چاہے روزی بڑھا دے, جس کی چاہے گھٹا دے, جس کی چاہے عمر بڑھا دے, جس کی چاہے گھٹا دے, جس کی چاہے اس کی مصیبتوں کو آنے دے, جس کی چاہے نہ آنے دے. اور آپ کو وہ حدیث بھی پتا ہوگی کہ جمعرات کے دن جیسے ساری باتیں لکھی ہوتی ہیں, ان میں سے جو باتیں جزا سزا سے خالی ہوتی ہیں وہ نکال دی جاتی ہیں, جیسے انسان کا میں نے کھایا میں نے پیا, اور جو ثواب اور اس کی بات ہوتی ہیں وہ رکھ لی جاتی ہیں. اسی لیے جمعرات کو روزہ رکھنے کا کہ میرا اعمال نامہ جو اللہ کے سامنے جائے گا, میری بک جائے گی, تو اللہ چاہے تو اس کے اندر سے گناہ کی باتوں کو بھی نکال دے اور مٹا دے. اور اللہ نہ کرے کہ کسی کے ثواب کی یا نیکی کی چیزوں کو اللہ تعالیٰ مٹا دے. یہ ایک بہت سمجھنے والا کانسیپٹ ہے, ٹھیک ہے, کیونکہ اس سے تقدیر سے ریلیٹڈ, اور جس چیز کو نا کافی لوگوں کو اس میں کنفیوژنز ہوتی ہیں. وَإِمَّا نُرِيَنَّكَ بَعْضَ الَّذِينَ نَعِدُهُمْ, اور اگر ہم دکھا دیں تجھ کو بعض وہ چیزیں جس کی ہم دھمکی دیتے ہیں ان کو, او نَتَوَفَّيَنَّكَ, یا ہم آپ کو فوت کر دیں, اے نبی چاہے تو ہم عذاب آپ کی زندگی میں ان کے اوپر لے آئیں, یا ہم آپ کو فوت کر لیں. اس سے یہاں پہ پتہ چلتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم بھی فوت ہو سکتے ہیں. اب اس وقت تو جب یہ آیت اتری تھی تو آپ زندہ تھے نا, تو فوت ہونے کی بات کی, ایسا نہیں کہا گیا آپ تو کبھی فوت ہو ہی نہیں سکتے, آپ نے تو اپنا رخ پھیر لیا ہے یا آپ نے تو اپنا پردہ کر لیا ہے یا اس طرح کر لیا ہے, لیکن یہ نہ کہو کہ فوت ہو گئے ہیں, کیونکہ یہ تو بڑی بری بات ہے آپ صلی اللہ علیہ وسلم کے بارے میں کہنا, یہ غلط ہے. جب قرآن کہتا ہے کہ نبی آپ کو بھی موت آ سکتی ہے, تو چاہے ہم آپ کو فوت کر لیں یعنی آپ دنیا سے چلے جائیں, اس وقت ان کے اوپر عذاب آئے, یا آپ کی زندگی میں ہم ان کے اوپر عذاب آ جائے, کیا ہے, فانما علیک البلاغ, تو آپ کا کام تو یہ ہے کہ آپ بس پہنچا دیں, وعلینا الحساب, ہمارا کام ہے حساب لینا, چاہے ہم زندگی آپ زندہ ہوں تب ان کے اوپر عذاب دیں, چاہے آپ کے بعد عذاب دیں, یہ ہمارا کام ہے, ہم حساب کتاب لیتے رہیں گے, محاسبہ, انا الینا یابہم وانا علینا حسابہم, ہمارے اوپر ان کا حساب لینا, ہماری طرف ان کو لوٹنا ہے, جائیں گے کہاں. تو آپ اس چیز کی فکر نہ کریں. یہ کہتے ہیں عذاب لے کر آؤ, عذاب لے کر آؤ, کیوں نہیں لاتے, ایسے ہو, اور اب تک ہم آپ کے اتنا مذاق اڑاتے ہیں, اتنا کچھ کرتے ہیں, اور کوئی ہمارے پر تو عذاب آتا ہی نہیں, تو چاہے عذاب اس وقت لائیں یا آپ دنیا سے چلے جائیں, آپ اپنا کام بس کریں, آپ کی جاب کیا ہے, بلاغ, پہنچا دینا. اسے یہاں پہ کیا پتا چلتا ہے, کیا بات بتائی جا رہی دائی کو, ایک دعوت دینے والے کو, دین کے کام کرنے والے کو کیا چیز سمجھائی جا رہی ہے, کیا آپ یہ نہ دیکھیں کہ نتیجہ کیا نکل رہا ہے, پتا نہیں یہ لوگ تو مان ہی نہیں رہے, ان کا کب اللہ حساب کرے گا, کب ان کو پکڑے گا, نہیں, آپ اپنا کام کریں, حالات کچھ بھی ہیں, لوگ ماننے کی امید ہے یا نہیں ہے, نتیجے کے اوپر نہیں نظر رکھیں کہ کیا فائدہ ہوا میرا اتنے عرصے سے بتانے کا, کوئی فائدہ تو ہے نہیں, تم نے نتیجہ نہیں دیکھنا, وہ اللہ کا کام ہے حساب کتاب لینا ان کا, تمہارا کام ہے بس پہنچا دو, تم اپنا کام کرو. اولم یرو اننا نأتی الارض ننقصها من اطرافها, کیا بھلا نہیں دیکھا انہوں نے, کنہوں نے, مشرکین مکہ, کیا یہ نہیں دیکھتے کہ ہم زمین کو اس کے اطراف سے گھٹا رہے ہیں, کیسے گھٹا رہے ہیں, एक फिजिकल सेंस भी हो सकती है, लेकिन वैसे भी आप देखें जमीन मुशरिकीन मक्का के लिए कैसे तंग हो रही थी, कैसे घट रही थी, कि इस्लाम फैल रहा था, हर तरफ इस्लाम के मानने वाले बढ़ते जा रहे थे, इनके इर्द गिर्द की आबादियों में कई कई कबाइल मुसलमान हो रहे थे। अब जब वो कबाइल मुसलमान हो रहे हैं तो मक्का वालों का तो दायरा तंग ही हो रहा था ना, उनपे तो प्रेशर बढ़ ही रहा था ना, तो उस तरह से भी जमीन हर तरफ से तंग हो रही है, सभी मुसलमान होते जा रहे हैं, तुम ये नहीं देख रहे? तो कुरैश की सरदारों को इस बात से वो किया गया कि अब अपनी जिद छोड़ दो, अब कुफर पे मत अड़े रहो। और फिर वैसे भी कुरान करीम में सूरह अंबिया में अल्लाह ताला ने फरमाया है कि क्या वो देखते नहीं कि हम जमीन को उसकी अतराफ से घटा रहे हैं, क्या फिर वो गालिब आने वाले हैं? तो अगर फिजिकल सेंस में लिया जाए इसको, तो आज साइंस कहती है कि जमीन जितना इसका आज साइज है, मिलियन ऑफ इयर्स पहले 100 times इसका साइज बड़ा था, सुकड़ते 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 इतनी छोटी हो गई। तो खैर फिजिकल सेंस बाज जगह पे लिखा हुआ, लेकिन ज्यादा इसका माना यही लगता है जो मुशरिकीन मक्का को कहा जा रहा है कि देखो जमीन तो घट रही है, जमीन तो तंग हो रही है तुम्हारे लिए। वल्लाहु यहकुमु ला मुअक्किब लिहुक्मिही, और अल्लाह फैसला करता है, नहीं कोई नजरसानी करने वाला इसके हुक्म की। यानी जब अल्लाह ताला फैसला कर लेता है तो कोई पीछे आके उसका फैसला बदल नहीं सकता, कि उसने ये करा फैसला और उसके बाद कोई और आए तो वो कहे कि अब मैं अपना नया फैसला लगाऊंगा। जैसे हुकूमतें होती हैं, एक हुकूमत कुछ कुछ लॉज पास करती है, कुछ करती है, दूसरी हुकूमत जाके कहती है पिछली हुकूमत का कुछ नहीं चलेगा, अब हम अपने नए तरीकों से चलेंगे। तो अल्लाह के यहाँ ऐसा नहीं, कोई उसके पीछे आने वाला नहीं जिसके हुक्मों को देख के और उनको किसी को रिजेक्ट करें या किसी में चेंजेस करें, कोई फॉलो अप नहीं कर सकता। वह सरीउल हिसाब, वो जल्द लेने वाला हिसाब, दुनिया में भी जल्द लेता और आखिरत में तो इतना जल्द होगा कि उसके लिए सारी दुनिया का हिसाब लेना ऐसे ही है जैसे एक इंसान का हिसाब लेना। वक़द मकर अल्लज़ीन मिन क़ब्लिहिम, और तहकीक चालें चली इन लोगों ने इससे पहले भी। ये आपके साथ ये जो मुशरिकीन मक्का चालें चल रहे हैं वो पहली बात नहीं, पिछली कौमों ने भी अपने पैगंबरों के साथ बड़ी बड़ी प्लानिंग प्लॉटिंग की, मगर क्या हुआ, कामयाब कौन हुआ? से आप ये देखें, ये जो हम हर वक्त, हमें एक वो रहता है ना कि हाय इस्लाम के खिलाफ इतना प्रोपोगंडा, इस्लाम के खिलाफ मीडिया ये कर रहा है, इस्लाम के खिलाफ वो हो रहा है, इस्लाम के, तो ये कोई नई बातें नहीं है, ये याद रख, पहले भी जमानों में, इवन आप सल्लल्लाहु अलैहि वसल्लम से भी पहले जमानों में भी इसी तरह होता रहा। जो हक पे पैगंबर ही ज़ाहिर हक पे होते थे, जो हक पे होते थे उनके खिलाफ चालें भी चली गई, उनको नुकसान पहुंचाने की भी कोशिश की। हमेशा बातिल हक के आगे खड़ा हो जाता है, लेकिन बातिल क्या है, उस झाग की तरह है, जबत की तरह है, जो जब हक के आगे आके टकराती है तो खत्म हो जाती है। फलिल्लाहिल मकरु जमीया, तो सारी तदबीर तो अल्लाह की है, यानी इनके मकर नहीं चलने वाले, अल्लाह का फैसला ही चलेगा। यालमु मा तकसिबु कुल्लु नफ्सिन, वो जानता है जो कमाई करता है हर नफ्स ने क्या कमाई की, वो हर एक की कमाई को जानता है। अब आप देखें, हम सिर्फ अपनी कमाई को भी नहीं जानते, अमेजिंगली अगर आपसे मैं पूछूं कि आपको अपनी कमाई का पता है, शायद डॉलर कमाने का तो पता हो, लेकिन कमाई से मतलब आमाल की कमाई, नेकियां बदियां, अगर आपसे मैं पूछूं कि आपने आज तक कितनी नेकियां की हैं, बता सकते हैं? कितने गुनाह किए, कितनी नमाजें पढ़ी, कितनी छोड़ी, कितने रोजे रखे, कितने आपने छोड़े, कितने सच बोले, कितने झूठ बोले, क्या बता सकते हैं? उनका क्या वजन है, उनमें नियतें कैसी थीं, उनमें कहीं रियाकारी तो नहीं की, उनमें कहीं एहसान तो नहीं जताया? कोई भी नहीं बता सकता, क्या कर चुके हैं आज तक वो नहीं बता सकता, हालांकि खुद किए हैं, लेकिन अल्लाह ताला जानता है जो किसी नफ्स ने भी कमाई की। और अगर हमें वो पता चल जाए, हमें अपना ही रिकॉर्ड खुद नहीं पता, हर नफ्स का तो दूर की बात सोचे हमें, हालांकि कितनी कंप्यूटराइज्ड वर्ल्ड है, कितने रिकॉर्ड कीपिंग है, कितने तरीके आ जा चुके हैं, छोटी छोटी डिवाइसेस हैं, इतनी रिकॉर्डिंग उसमें हो जाती है, वीडियो भी है ऑडियो भी, लेकिन अभी तक ये नहीं, इस कमाई का नहीं हम कोई भी ऐसा रख सके कि जिससे हमारा अकाउंट सारा पता चलता रहे। हम जैसे अपना बैंक अकाउंट खोल के देख लेते हैं, हमें पता चले वो आज इतनी नेकियां हो गई, वो इतनी बुराइयां भी मैंने आज कर दी, इतना क्रेडिट हो गया, इतना डेबिट हो गया, इतनी मिट गई, इतनी ऐसे हो गई, और इतनी मुझे चाहिए पास होने के लिए। अगर दुनिया में आज हमें ये पता चल जाए तो कितना हम भागेंगे, कहीं कमी ना हो जाए। ये मसला यह आज पता नहीं चल सकता। बहुत सारे लोग ये सवाल करते हैं, हमें पता चल सकता है किसी तरह कि अल्लाह हमसे खुश है कि नहीं, हमें पता चल सकता है किसी तरह कि हमारी नेकियां कम है या बुराइयां कम है, नहीं पता चल सकता, नहीं मालूम हो सकता कि नेकी कितनी है और कितनी और चाहिए। इसीलिए वो हदीस है ना कि एक इंसान जर्रे के बराबर नेकी की कमी की वजह से जहन्नुम में चला जाएगा, यानी उसके स्केल्स ऑलमोस्ट देयर, स्केल्स ऑलमोस्ट इक्वल हो गए, लेकिन जर्रे के बराबर नेकी कम हो गई। अगर दुनिया में पता चल जाता क्या करना लेता जल्दी से, या एक गुनाह के ऊपर ही माफी मांग लेता, एक गुनाह की कमी कर देता, एक गुना बढ़ने की वजह से, एक नेकी की कमी की वजह से वहां पे रह गया। ये रिकॉर्ड हमें नहीं मालूम, अल्लाह जानता है और हर एक का जानता है। वसा यालमुल कुफ्फारु लिमन उकबद्दार, और अनकरीब काफिर जान लेंगे कि घर का अंजाम यानी आखरत का अंजाम किसके लिए अच्छा है, किसके लिए आखरत का घर है यानी जन्नत किसके लिए है, किसके लिए वहां पे सक्सेस है और किसके लिए फेलियर है। काफरों को भी जल्दी पता चल जाएगा कि आप सल्लल्लाहु अलैहि वसल्लम और आपके असहाब के लिए या काफरों के अपने लिए, इसलिए कि दुनिया में भी पता चलना शुरू हो गया था, और जिस वक्त बदर की जंग पे जाने से पहले भी अबू जहल ने काबा का पर्दा पकड़ के दुआ की थी कि या अल्लाह जो हक पे है उसका हक होना जाहिर कर दे, और मैं अगर हक पे नहीं मेरे ऊपर पत्थरों की बारिश कर दे। तो अल्लाह तआला ने दिखा दिया ना, दो बच्चों के हाथों कत्ल हो गया, तो दुनिया में भी अल्लाह ताला दिखा देते हैं, काफरों को अनकरीब पता चल जाएगा और आखरत में तो पता चल ही जाना है। आखरत में क्या, मरते ही जब फरिश्ते लेने आएंगे उसी वक्त पता चल जाएगा किसका अंजाम बेहतर हुआ। तो ये तो इतनी ज्यादा टाइम ही नहीं है, चलो हम कहें क़यामत पता नहीं कब आनी है तब उनको पता चलेगा, नहीं मौत का तो कुछ पता नहीं, अगले लम्हे अगर मौत आ जाती है तो उसी वक्त पता चल जाएगा किसका अंजाम अच्छा और किसका बुरा हुआ। وَيَقُولُ الَّذِينَ كَفَرُوا لَسْتَ مُرْسَلًا, वो ही कहते हैं ये काफिर लोग कहते हैं आप तो भेजे हुए नहीं, यानी आपकी रसालत का इनकार करते हैं, हम आपको रसूल मानते ही नहीं है। कितनी बातें उन्होंने कहा ना, आज का सबक ही इस चीज के ऊपर है कि रसालत को मानना उनके लिए बहुत मुश्किल था, हम आपको कैसे रसूल मान लें, कोई फरिश्ता आता तो उसको मानते, अच्छा आप मौजजे दिखाएं हमें पता चले, फिर इतने बड़े आपको रसूल हैं अल्लाह के तो आप दिखाएं हमें। और ये ईमान लाना रिसालत पे ये इतना जरूरी है कि इस ईमान के बगैर इंसान काफिर ही है। कोई अगर कहता है कि जी मैं तौहीद भी मानता हूँ, मैं कयामत का दिन भी मानता हूँ, लेकिन रसूल आखिरी रसूल को नहीं मानता, हम अपने रसूल को तो मानते हैं, आपके रसूल को नहीं मानते, हम ईसा अलैहि सलाम को तो मानते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम को नहीं मानते, तो ये भी कुफर है। इसलिए कि आप रसूलों में पिक एंड चूज नहीं कर सकते कि मुझे कौन सा रसूल पसंद है मैं उसको मान रही तो ठीक ही है ना, तो ये हमारी चॉइस नहीं है, हम नहीं चूज। एक फिरका है ईसाइयों में जो कहता है हम यानी एक खुदा है और जीसस उनके यानी बेटे नहीं है, हम ये मानते हैं और हम आखरत को भी मानते हैं, रसूल नहीं मानते हम, तो ये काफी नहीं है। असल मसला ही रिसालत मानने में ही तो होता था उस वक्त भी उनको, कि वो अल्लाह भी कहते थे, खैर वो तो शिर्क भी करते थे, मगर हम उनको ये होता था हम कैसे इसको रसूल मान लें, तो हमारे जैसा इंसान ही है, हमारे सामने ये पैदा हुआ यतीम बच्चा था, हमने देखा इसको कि किस तरह इसका दादा, इसके माँ, इसके बाप सब फौत हो गए, ये हमारे सामने सोता है, जागता है, खाता है, पीता है, दोस्तों में बैठता है, हंसता है, बोलता है, रोता है, यानी एक बंदे को सामने देख के फिर उसको रसूल मानना वही तो मुश्किल थी। اپنی ضرورتیں بھی ہیں، وہ ضرورتیں بھی اپنی پوری کرنے کے لیے یہ نکلتا ہے، یہ زخمی بھی ہو جاتا ہے، اس کو اور بھی حاجتیں ہیں جیسے دوسرے انسانوں کو ہوتی ہیں، تو شادی بھی اس نے کی ہے، بچے بھی اس کے ہیں، کیسی بات ہے، یہ چیز تو بھی مشکل تھی۔ ایسے ہی بس بیٹھے ہوئے کسی کو بھی ایسے سوچ لینا، اچھا کوئی بہت اونچا تھا وہ رسول ہے، یہ تو بڑا آسان ہے ہمارے لیے۔ تو اس لیے وہ کہتے ہیں، انہوں نے کفر کیا، وہ کہتے ہیں کہ آپ تو رسول ہے ہی نہیں، کہ آپ کہہ دیجئے، کل کہہ دیجئے، ایک فائنل سٹیٹمنٹ دے دی، یا تم مانو یا نہ مانو، کفا باللہ شہیدم بینی و بینکم، میرے لیے اللہ گواہ کافی ہے، اللہ ہی میرا گواہ ہے میرے اور تمہارے درمیان، یعنی اللہ کی گواہی کافی ہے، اللہ کو تو پتا ہے نا جس نے مجھے بھیجا ہے، آپ کو اور کوئی جواب دینے کی ضرورت نہیں۔ وَمَنْ عِنْدَهُ عِلْمُ الْكِتَابِ، اور وہ بھی گواہ ہیں جو ان کے پاس کتاب کا علم ہے، کون سی کتاب کا، اگر یہ کہا جائے قرآن کریم کا تو وہ ظاہر ہے وہ تو گواہ ہیں، اس کے علاوہ جن کے پاس کتاب کا علم ہے، یعنی علماء اہل کتاب، جن کے پاس واقعی تورات انجیل کا علم تھا اور واقعی وہ صحیح علم رکھتے تھے اور وہ پھر مسلمان بھی ہو گئے، وہ بھی جانتے ہیں کہ آپ صلی اللہ علیہ وسلم اللہ کے سچے رسول ہیں، ایسے ہی تو نہیں حضرت سلمان فارسی نے مان لیا آپ صلی اللہ علیہ وسلم کو، پہچان لیا، تو اہل علم بھی جانتے ہیں کہ آپ رسول ہیں، آپ کی رسالت بالکل واضح تھی، پھر بھی اگر تم نہیں مانتے تو تمہارے کو کسی کو زبردستی نہیں منوایا جا سکتا، پھر بس اللہ کافی ہے اور اس کے جو علم والے بندے ہیں وہ اس گواہی کے لیے کافی ہیں جن کے پاس کتاب کا علم۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ تلاوت سنیں۔
كذلك أرسلناك في أمة قد خلت من قبلها أمم لتتلو عليهم الذي أوحينا إليك وهم يكفرون بالرحمن قل هو ربي لا إله إلا هو عليه توكلت وإليه متاب ولو أن قرآنا سيرت به الجبال أو قطعت به الأرض أو كلم به الموتى بل لله الأمر جميعا أفلم ييأس الذين آمنوا أن لو يشاء الله لهدى الناس جميعا ولا يزال الذين كفروا تصيبهم بما صنعوا قارعة أو تحل قريبا من دارهم حتى يأتي وعد الله إن الله لا يخلف الميعاد ولقد استهزئ برسل من قبلك فأمليت للذين كفروا ثم أخذتهم فكيف كان عقاب أفمن هو قائم على كل نفس بما كسبت وجعلوا لله شركاء قل سموهم أم تنبئونه بما لا يعلم في الأرض أم بظاهر من القول بل زين للذين كفروا مكرهم وصدوا عن السبيل ومن يضلل الله فما له من هاد لهم عذاب في الحياة الدنيا ولعذاب الآخرة أشق وما لهم من الله من واق مثل الجنة التي وعد المتقون تجري من تحتها الأنهار أكلها دائم وظلها تلك عقبى الذين اتقوا وعقبى الكافرين النار والذين آتيناهم الكتاب يفرحون بما أنزل إليك ومن الأحزاب من ينكر بعضه قل إنما أمرت أن أعبد الله ولا أشرك به إليه أدعو وإليه مآب وكذلك أنزلناه حكما عربيا ولئن اتبعت أهواءهم بعد ما جاءك من العلم ما لك من الله من ولي ولا واق ولقد أرسلنا رسلا من قبلك وجعلنا لهم أزواجا وذرية وما كان لرسول أن يأتي بآية إلا بإذن الله لكل أجل كتاب يمحو الله ما يشاء ويثبت وعنده أم الكتاب وإما نرينك بعض الذي نعدهم أو نتوفينك فإنما عليك البلاغ وعلينا الحساب أولم يروا أنا نأتي الأرض ننقصها من أطرافها والله يحكم لا معقب لحكمه وهو سريع الحساب وقد مكر الذين من قبلهم فلله المكر جميعا يعلم ما تكسب كل نفس وسيعلم الكفار لمن عقب الدار ويقول الذين كفروا لست مرسلا قل كفى بالله شهيدا بيني وبينكم ومن عنده علم الكتاب.